والإكرام على الرسول المصدق والمحمود الأحمد والمصطفى الأمجد أبي القاسم محمد
स्विच ऑन नहीं किया है, स्विच वहाँ से बंद है भाजी, स्विच बंद है।
صلي على محمد وآل محمد. सवाल अभी आया है कि अगर हम कफन को खरीद के रखते हैं तो उनके लिए क्या क्या हम कर सकते हैं। कफन को जैसे हमने कफन को खरीदा ताकि हम तैयार रहे, हर रोज उनकी ज्यारत करें, याद आए कि यही चीज हमारे साथ आने वाली है और मौत कभी भी अल्लाह किसी भी उम्र में बुला सकता है, तो फिर हर वक्त मौत की तैयारी रहे, इसलिए कफन रखना सख्त ज्यादा मुस्तहब है ताकि हम उनकी ज्यारत करें। ऐसी जगह में रखा जाए कि हर रोज उसकी निगाह पड़े। और कफन अगर हमने जैसे खरीदा तैयार रखा तो उम्र में इजाफा हो जाता है, तो बेहतर ये समझती हूँ कि पहले से खुम्स निकला हुआ पैसे से, पाक पैसे से कफन को खरीदा जाए, तो ऐसा न हो कि साल के बाद हम बेदरकार हो जाए, भूल जाए और हम घसमी कफन के साथ दुनिया से रुखसत हो। तो क्योंकि एक कोई भी चीज एक साल रहे, नई प्योर बिल्कुल न्यू ब्रांड चीज एक साल रहे, हमने इस्तेमाल नहीं किया, बगैर इस्तेमाल न्यू ब्रांड चीज रहे, तो हम सब जानते मसला कि खुम्स वाजिब हो जाता है। और ये यकीनन है ही है कि अगर इसमें उम्र में दराज होती होती है जब इंसान कफन को खरीदता है, तो पहले तो राय यही है कि अगर 800 का कफन हो तो पहले 1000 की नोट ले लो, 1000 में से पहले 200 खुम्स दे दो, फिर 800 का कफन आ जाए तो फिर वो मौत तक पाक ही पाक रहेगा, चाहे 50 साल भी क्यों ना रहे तो पाक कफन रहेगा। अगर हमने पैसे से ऐसे पैसे से लिया जो माले मुखमस न था, जो पाक पैसा न था, तो फिर आज जैसे याद आया कि हम जब 2 साल से कफन पड़ा है और मैंने पाक पैसे से तो नहीं खरीदा, तो आज उनका खुम्स दे दे, आज की वैल्यू फाइंड करे कि आज इस कफन की क्या क्या कीमत है, उस कीमत पे अब 25% देना पड़ेगा, पेनल्टी है। साल के आखिर में दिया तो 20% खुम्स खमसा, 20% हमेशा 20% होगा खुम्स, मगर साल गुजरने के बाद हमारी बेदरकारी या गफलत कि हमने उनको के अंदर पाक नहीं किया, तो जो कीमत उस वक्त होगी उसका 25% 25% खुम्स देना होगा। तौबा भी करनी पड़ेगी क्योंकि बेदरकारी है, गफलत है, क्योंकि इमाम का हक है, सैयदों गरीब सैयदों का हक है, तो हमने उनको डिले किया देने में, डिले के लिए तौबा करनी होगी, 25% भी खुम्स देना होगा। और कीमत भी वो कीमत जिसमें हमें खरीदा नहीं, जो मौजूदा कीमत जिस दिन हम खुम्स निकाल रहे हैं, तो ये करना पड़ता है। इसीलिए पहले से ही पाक कर दे तो मसला हल हो जाए, पाक पैसे से खरीदा, तो वही तोहफे में भी अगर खुम्स दिया तो खुम्स देना ही पड़ेगा साल के आखिर में। अगर किसी ने तोहफे पे कफन दिया तो साल के आखिर में 20% उस कीमत की कीमत कहीं दुकानदार कहीं से निकलवा देना तो पता चले, उस कीमत का 20% तो 25 ही होगा साल के आखिर में, तो तोहफे पे भी होगा। हत्ता के फर्ज करके मियाँ ने शौहर पे कफन वाजिब है, बीवी का, जौजा का कफन वाजिब है, उन्होंने حیاتی میں دے دیا, واجب موت کے وقت اب انہوں نے حیاتی میں دے دیا. اگر حیاتی میں دیا پاک پیسے سے لے کے دیا, کلین پیسے سے, مال مکمل سے لے کے دیا, اور ایک سال بیوی نے رکھا تو اس کو خمس دینا پڑے گا. کیوں؟ مالک بدل گیا, اونرشپ بدل گئی, تو ان کو خمس دینا پڑے گا سال کے آخر میں 20% خمس. تو اسی طرح بس خمس پہ بالکل غفلت نہ رہے, بہت عظیم عبادت ہے جس کے اگر یہ نہیں دیا جاتا ہے تو مال میں برکت اٹھ جاتی ہے, پریشانی آتی ہے. دل سے دینا چاہے تو اس میں بہت فوائد ہیں. اب وہ کفن کا اور سوال بھی پوچھ رہے ہیں کہ ان کے کچھ ہم دعائیں پڑھ سکتے ہیں کفن کی تیاری میں. بس یہی ہماری نیت ہو کہ فلاں میں قرآن کا خاتمہ کر رہی ہوں, خاص مجھے اجر قبر میں جائے. ایسے تو ہر نیکی کا اجر دنیا میں بھی ہے, قبر میں بھی ہے, قیامت میں, تین جہان میں ہر ہر نیکی. فمن یعمل مثقال ذرۃ خیرا یرہ, ان ایٹم آف گڈ یو ول گو ٹو سی اٹ, ان ایٹم آف ایویل گو ٹو سی اٹ. ایٹم کی بات کر رہے ہیں, خدا ذرہ برابر کی بات کر رہے ہیں. تو اتنا بڑا فائدہ ہے تو مگر ہم تینوں جہان میں, مگر کچھ لوگ قبر سے زیادہ فکر مند رہتے ہیں, تو اسی لیے وہ خاص نیت کرتے کہ نہیں مجھے اس جو میں ابھی پڑھ رہی ہوں, مجھے اس کے لیے موت کے وقت اور قبر کے ان کا اجر چاہیے. تو وہ بھی نیت ادا کر, تو کفن کے اوپر کچھ پڑھنے کی ضرورت نہیں ہے, مگر نیت, نیت بہت اہم ہے اسلام میں. الاعمال بالنیت, یہ نیت کرے کہ میں نے کفن تیار کیا ہے تو مجھے یہ اس بہترین پا, میری پاک و پاکیزہ عالم میں مجھے نصیب ہو, میں گناہ سے پاک ہو چکی ہوں, میں اس لیے توبہ کر رہی ہوں, مجھے یہ قرآن کا خاتمہ کر رہی ہوں کہ مجھے اس کا ایک اجر موت کے وقت اور قبر میں چاہیے. یہ سب اجازت ہے, ہم ان کو اپنے مخصوص کر دے کہ مجھے سارا ثواب یہی چاہیے, وہ بھی اجازت ہے. تو انسان یہ کر سکتا ہے, اگر پورا نہ ہو جائے اس میں کچھ علامات آ جائے کوئی فکر نہیں کرنا, اسی کے ساتھ ہم جا سکتے ہیں. اسی لیے وہی کفن ہمارے لیے کافی ہے. اگر بھی خراب ہو جائے تب بھی وہی یوز ہوگا, اس میں کچھ علامت آ جائے, رسٹی ہو جاتا ہے کبھی, یہ سب اجازت ہے. ہم نے تیار رکھا, ہمیں بہت ثواب ملا, بس وہی کفن کے ساتھ جانا. مگر دل چاہے کہ دھلوانا ہے, داغ کو ہٹانا ہے, تو منع بھی نہیں ہے, مگر وہی کفن کے ساتھ بھی جا سکتے, علامتوں کے ساتھ. اگر اس کی صفائی کرنی ہے تب بھی اجازت ہے, اس میں کوئی روک ٹوک نہیں ہے. تو بس یہی ہے کہ ہم جتنی تیاری کریں موت کے لیے اتنی ہمارے لیے اچھی بات ہے. یا علی, یا علی, اللہم صل علی محمد و آل محمد. آج کیونکہ کل کے دو مسائل ہمارے سیدھے سو کے چاہیے, جلدی سے دو بتا دیتے کیونکہ موضوع طویل ہے. مجھے زیارت آل یاسین کی اہمیت کے بارے میں بات چیت کرنی ہے, ان کی کانٹینٹس کے بارے میں سمجھانا ہے کہ ہم سوچ سمجھ کے پڑھیں تو کتنا اسٹرانگ رابطہ ایمان سے ہو سکتا ہے. اور دعا جو ابھی آپ کو دیے جا رہی ہے سب کے گھروں میں ہے, ہر کتاب میں موجود ہے دعا, مگر ترجمہ کے ساتھ عادت ڈالنے کی ہے کہ کچھ کتابوں میں ترجمہ نہیں ہے. اسی لیے میں نے بانی مجلس کو کہا, صاحبان صاحب خانہ کو, آپ جس کو دو تو ضرور کہنا, جو اردو والی چاہے تو اردو والی لے, جو انگلش والی چاہے تو انگلش والی لے. ترجمہ تو اس سے بھی بہتر ہونا چاہے, مگر کیوں نہ, یہ منیمم قسم کا ترجمہ ہے. تو اس پہ ہم گفتگو کریں گے, پھر کل سے اس دعا پہ زیادہ گفتگو کریں گے. کیوں؟ ورنہ امام کا ذکر بھی مجھے کرنا ہے آج, تو اسی حساب سے اتنا وقت نہیں ہوتا ہے. اور ساتھ ساتھ آج صاحب خانہ کی خواہش تھی, سیدانی کی بھی خواہش تھی کہ نماز جمعہ ہے تو نماز جماعت یہاں پڑھی جائے, جو کہ بہتر ہے کہ عورت نہ پڑھائے, مرد پڑھائے تو بہتر ہے, مگر ہمیں نہیں ملتا ہے کوئی مرد آج, اور جمعے کا دن بھی ہے. تو انہوں نے درخواست کیا ہے کہ میں نماز جمعہ پڑھاؤں, تو نماز جمعہ نہیں پڑھا تک پڑھوں کیوں, مگر ظہر کی نماز, ظہر جماعت کی نماز, ظہر اور عصر کی. تو وہ ہم لوگ درخواست کے مطابق, جو بلکہ حتی الامکان مرد سے ہی پڑھایا جائے, حتی الامکان, حتی الامکان مرد سے ہی نماز جماعت پڑھائی جائے. ایسا کبھی بھی آپ کو پڑھانا ہے تو کسی مولانا کو, کسی طالب علم کو آپ پہلے سے بلا سکتے ہو, آ کے وہ ہمیں لیڈ کروا سکتے ہیں, وہ زیادہ ثواب بہت زیادہ ہے. عورت کے پیچھے پڑھنے سے مرد کے پیچھے سے پڑھنے ثواب حد سے زیادہ ہے کہ مرد کے پیچھے پڑھا جائے. انشاءاللہ نیکسٹ ٹائم ہم یہ کوشش کریں گے کہ اگر جماعت کی نماز رکھنی ہے تو کسی کو ہم بلا لیں گے تو زیادہ ثواب ملے گا. अब ये मसला जो हो रहा है सैयद सिद्देश्वर का, तो पहली बात ये कल बताई गई कि सलाम अगर हमने गलत जगह में पढ़ लिया, जहाँ सलाम का मौका महल नहीं है, मगर भूले से हमने सलाम पढ़ लिया, अगर सिर्फ पहली सलाम पढ़े थे, ओनली फर्स्ट वन अस्सलाम अलैका अय्युहन नबी वाली, और याद आ गया कि यहाँ सलाम का मौका नहीं है, तो कोई फिक्र नहीं, नमाज को जारी रखो, नमाज के बाद भी सिद्दे सौ मुस्तहब, पहली सलाम मुकम्मल तौर पे मुस्तहब है तमाम मराजे के नजदीक। एक इत्तेफाकी मसला है कि पहली सलाम जब नमाज में पढ़ते हैं वो मुस्तहब वाली है, वाजिब नहीं, क्योंकि मुस्तहब वाली सलाम हमने पढ़ लिया भूले से और याद आ गया अस्सलामु अलैना शुरू नहीं की थी और याद आ गया, तो सिद्दे सौ भी मुस्तहब, नजरअंदाज कर दिया सिद्दे सौ को, कोई हरज नहीं, मगर अस्सलामु अलैना वाजिब वाली सलाम तक हम पहुंच गए, हालांकि दो में से एक वाजिब है, मगर आयतुल्ला सिस्तानी फरमाते हैं कि अगर अलैना वाली पढ़नी है तो अलैकुम एहतियात वाजिब पढ़े, अगर कोई सिर्फ अस्सलामु अलैकुम वाली पढ़ता है तो काफी है, आखिरी सलाम कोई पढ़ ले वाजिब में से एक ही वाजिब है आखिरी वाली, वो पढ़ ले तो दोनों की जरूरत नहीं, मगर जो अलैना पढ़े तो सिस्तानी साहब तो फिर अलैकुम जरूर पढ़े एहतियात वाजिब लगाई, तो फिर पहली सलाम हमने पढ़ा तो सीधे चमक अलैना दूसरी पढ़ ली और या तीनों पढ़ लिया तो सिद्धे सौ, फिर दो ही सिद्धे सौ होगा वाजिब नियत, तो फिर सिद्धे सौ वाजिब नियत से होगा। दूसरे मरहले में दूसरा मसला कहो भूले से हमने जवाब दे दिया अपनी जबान में, बच्चा बुला सकता अम्मी, हमने भूले से कहते जी, या कोई ऐसा आवाज भूले से जबान से निकल गया कि जो न कुरान का लफ्ज, कुरान का कोई लफ्ज नहीं है ऐसा निकल आया, तो सिद्धे सौ वाजिब है, नमाज के बाद सिद्धे सौ करेंगे, वही तरीका जो कल बात हो गई, तरीका एक ही रहेगा, नियत तब्दील होती चली जाएगी। बस एक आज एक अहम मसला मुझे ये बताना है कि अभी सवाल भी यही पूछा गया और मैंने कहा यही मसला बताने का इरादा मेरा था कि अगर हम तशहुद मिसाल के तौर पर भूल गए और याद कब आए, उनके दो मरहले में जवाब है, याद अगर रुकू और रुकू के बाद आया गए थर्ड रकत की, तशहुद दूसरी रकत में दो सज्दे के बाद हम तशहुद पढ़ते हैं, उस वक्त हम भूल गए बिहावली लाई कर दिया, रुकू में पहुंच गए बस, अब जो हम भूल गए उनको फिलहाल छोड़ दो एक तरफ, नमाज को पूरी कर देना है, नमाज जैसे पूरी हो गई किबले से हटे बगैर वुजू को संभालते हुए सीधे तशहुद की कजा करनी है, जायतुल्ला खुई के नजदीक तशहुद की कजा एहतियात वाजिब है, सिस्तानी साहब के नजदीक तशहुद की कजा मुस्तहब, इसीलिए मगर ये डिटेल कहने के बजाय मेरी राय यही है कि तशहुद की कजा कर लो, क्योंकि माशरा कंफ्यूज हो जाता है, हम खुई खुमैनी सिस्तानी का अलग अलग बताते हैं, अगर सिर्फ आपका मर्जी को याद रखे तो ठीक है, मगर फिर भी तो तशहुद की कजा करें और कजा करने के बाद दो सदे तो अवाजिब है, पहले तशहुद की कजा करना सिस्तानी के नजदीक मुस्तहब है, खुई के नजदीक समझो वाजिब है एहतियात वाजिब है, मगर सीधे सौ तो करना पड़ेगा, दो सीधे सौ करती हूँ मैंने तशहुद को भूलने के वजह से, भूल ही गया रुकू और रुकू के बाद याद आया, रुकू में पहुंच गया पलटने की गुंजाइश नहीं, अगर वापस पलटेंगे तो दो रुकू हो जाएगी, दो रुकू नहीं हो सकते वाजिब रुक में, तो पलटने का वक्त खत्म हो चुका है, आगे बढ़ना है, आगे बढ़ते चले जाए नमाज खत्म हो जाए, तशहुद की कजा कर ले और दो सदे सौ कर ले, सीधे सौ वाजिब की नियत जी, सीधे सौ वाजिब की नियत करना होगा, हाँ दिल ही दिल में जबान से नहीं, क्यों तभी नमाज में हम तशहुद की नियत या नमाज एहतियात की नियत हमेशा दिल ही दिल में करना है, जबान से नहीं क्योंकि अभी हम नमाज में, तो तशहुद कजा जो कजा कर रहा है दिल ही दिल में नियत करेगा कि मैं तशहुद की कजा करूँ, जबान से नहीं जी, जी? नमाज मगर तशहुद नमाज का जुज है, पूरा एक वाजिब गैर रुकन है, हाँ बगैर बातचीत किए हुए किबले रुक बैठे तशहुद का सीखा पढ़ लेना है, मगर नियत जबान से नहीं करेंगे दिल ही दिल में, फौरन तशहुद का जो अल्फाज है वो पढ़ लें, दुरूद के साथ जो तशहुद में पढ़ते हैं उसको पढ़ लेंगे, फिर दो सदे सौ करेंगे वाजिब नियत, एक मरतबा जगह बहुत एक मरतबा दुरूद पढ़ते पढ़ते एक अल्लाह एक दरख्वास्त प्लीज बहुत सवाब मिलेगा या अली या अली اللهم صل على محمد وآل محمد اتنا قیمتی ہے ٹائم یا زہداری کا ایک گھنٹہ اتنا قیمتی ہے ایک ایک سیکنڈ جاری تو دل رو رہا ہے کہ ایک سیکنڈ بھی کیوں جائے تو اس سے پہلے سے اتنا فلائٹ بیٹھ لو پہلے سے ہی کہ باہر اناؤنس بھی نہ کرنا پڑے ہمارا ٹائم بھی نہ جائے کیونکہ ذکر طویل ہے وقت بہت کم ہے بہت بہت قلیل ہے وقت ہمارے پاس تو ان دنوں اگر ہم انقلاب نہیں لائیں گے تو کب لائیں گے دل نرم ہے اس وقت تو بہترین وقت ہے ہم ذکر زیادہ سے زیادہ کر کے دل کو عمل دے رہا ہوں اب اسی طرح ہم ایک سجدہ بھول گئے ایک سجدہ کیا یاد ہے ایک بھول گئے بہاؤ لائی کر لیا رکو تک پہنچ چکے رکو تک پہنچ گئے یاد آئے کہ میں ایک سجدہ بھول چکی ہوں ایک میں نے کیا دو بھول گئے تو نماز لے کر رکو تک پہنچ گئے یاد آئے دونوں سجدے بھول گئے تو نماز توڑ کے نہیں نماز مگر یاد آ رہا ہے کہ ایک سجدہ تو میں نے کیا ایک بھول گئی اب رکو تک پہنچ گئے تو نماز کو جاری رکھو نماز ختم ہونے کے بعد اب آیت اللہ سیستانی فرماتے کہ سجدے کی قضا واجب ہے اب واجب ہے سجدے کی قضا کیونکہ واجب ہے رکن کا جز ہے تو اب خوی اور سیستانی دونوں کے نصیب سجدے کی قضا کرنی پڑے گی مگر نیت دلی دل میں کیونکہ نماز کا جز ہے دلی دل میں نیت کی وہ اس محل اعلیٰ والا کر کے کر لیا ریپیٹ اب نماز مکمل ہو گئی سجدے کی قضا دینے کے بعد اب دو سجدے سوکن اس کے بعد سیستانی صاحب فرماتے مستحب ہے سجدے کی قضا واجب سیدھے سو مستحب خوی صاحب کے نزدیک سیدھے سو احتیاط واجب ہے سیدھے کی قضا بھی کرنی ہے دو سجدے سو بھی کرنا ہے تو کر ہی لو بہتر ہے قربتن کی نیت اگر مسئلہ مستحب میں واجب کا یاد نہیں رہتا تو قربت کی نیت کر لو قضا تشہد قضا سجدہ قربت کی نیت سیدھے سو قربت کی نیت ہے نہ واجب نہ مستحب تو آپ کو آسانی ہو جائے گی کہ دو ہی چیز کی قضا ہے بس پوری نماز میں باقی کسی چیز کا اضافہ ہو گیا کوئی کچھ سورہ بھول گئے قضا کچھ نہیں ہے معاف ہے بھول گئے دوسرا سورہ الم پڑھ کے رک گئے رکو میں چلے گئے تو پھر کوئی فکر نہیں ہے نماز صحیح ہے صرف دو ہی چیز کی پوری نماز میں قضا ہے یا ایک تو تشہد بھول گئے رکو اور رکو کے بعد یاد آیا یا ایک سجدہ بھول گئے رکو اور رکو کے بعد یاد آیا اور یہی چیز رکو سے پہلے یاد ہے بس آخری مسئلہ رکو سے پہلے یاد آیا کہ میں تشہد بھول چکی ہوں یا میں نے ایک سجدہ کیا رکو سے پہلے یاد آیا تب کیونکہ واجب ہے رکن رکو تک نہیں پہنچے ابھی بیٹھنا واجب ہے بیٹھ جائیے تشہد پڑھ لے یا سجدہ جو دوسرا جو بھول چکے اس کو انجام دو پھر بھی حولی لائے اگین کرنا ہے ابھی انہیں حولی لائے کر کے نماز کو تمام کر دیں گے اس میں ایک چیز کا اضافہ ہو گیا قیام ایک قیام کا اضافہ ہوا ہم کھڑے ہو گئے اور یاد آیا رکو سے پہلے یاد آیا تو شریعت نے سٹنگ پوزیشن میں واپس جانے کا حکم دیا ہے ہم بیٹھ گئے تشہد بھول گئے تو اس کو پڑھ لیا یا سجدہ بھول گئے اس کو پڑھ لیا پڑھ کے ہم بہاؤلی لائے کر کے نماز کو جاری رکھا تو ایک سٹینڈنگ زیادہ ہو گئی قیام اٹھنا اور بیٹھنا اس کے لیے آیت اللہ سیستانی فرماتے مستحب ہے دو سجدے سہو ایکسٹرا فائل ہو گیا دو سجدے سہو مستحب ہے خوی صاحب کے احتیاط واجب ہے تو اگر کسی کو احتیاط واجب ہے مستحب یاد نہیں رکھ ایک قیام کر لو قربتن میں کہ میں دو سجدے سہو کرتی ہوں ایکسٹرا قیام کی وجہ سے بیجا قیام کی وجہ سے قربتن میں اور کر دیا دو سجدے سہو وہی طریقہ ایک ہی رہے گا تو ایکسٹرا قیام جو ہو گئے کبھی ہو سکتا ہے کہ تشہد ایکسٹرا ہو جائے گا اس وقت ہم نے ایک سجدہ بھول گئے ایک یاد ایک کیا اور تشہد پڑھ لیا تشہد پڑھ کے بہاؤلی لائے کر کے کھڑے ہو گئے بالکل اور یاد آیا کہ میں نے ایک سجدہ بھول چکی ہوں فوراً بیٹھ گئے سجدہ کیا تشہد بھی دوبارہ پڑھنا پڑا تو ترتیب چاہے تو پہلے والا تشہد ایکسٹرا ہو گیا تشہد ایکسٹرا ہو گیا ایک قیام ایکسٹرا ہو گیا تو دو سجدے سو مستحب نیت ہے ایکسٹرا تشہد کے لیے دو سجدے سو مستحب ہے ایکسٹرا قیام کے لیے سیستانی صاحب کے نزدیک اور خوی کے ساتھ احتیاط واجب تو تشہد زیادہ ہوگا اس کا مسئلہ نہیں سب کے نزدیک مستحب ہے سجدے سو بھولے سے پہلی رکعت میں دو سجدے کا تشہد پڑھ لیا पूरा प्रोग्राम हमारा नमाज में बन रहा है, ये सारी गड़बड़ तो होती रहती है। तो हमने दो सदे के बाद भूले से तशहुद पढ़ लिया, जबकि है ही नहीं वहाँ किसी रकत में, जहर के पढ़ रहे थे भूले से तशहुद पढ़ लिया। तो अब नमाज के बाद अगर दो सदे सौ किया तो अच्छी बात है, मुस्तहब, वाजिब नहीं। सूरा भूल गए अगर सीधे सौ किया, मुस्तहब नियत है, वाजिब ही नहीं। इनके सिवा कोई भी चीज का इजाफा हुआ या कमी हुई, नमाज के बाद दो सदे सौ मुस्तहब है। जितना मैंने बताया इतना ज्यादा सलाम का मसला ज्यादा है, भूले से बात कर लिया या तशहुद भूल गए या सद्दा भूल गए, बस सीधे सौ के लिए इतना बहुत काफी है। या तो ये आप दूसरा सद्दा कर लिया, दूसरा सद्दा कर लिया, आखिरी सद्दा, नमाज का आखिरी सद्दा है, जहर की नमाज है या असर की, आखिरी सद्दा हो गए, शक हो मैंने चार पढ़ी या पांच पढ़ी, शक हो रहा है मैंने चार पढ़ी या पांच पढ़ी, शक है तो शक को नजरअंदाज करके तशहुद सलाम करके नमाज को पूरी कर दो, मगर दो सदे सौ वाजिब ये सबके नजदीक। कल शायद हमने एक रकत ज्यादा पढ़ ली है शायद, तो दो सदे सौ करना है सब मराजे के नजदीक वाजिब है, दो सदे सौ ये नियत करके शायद मैंने पांच रकत पढ़ी, यकीन है पांच पढ़े तो नमाज की दोबारा शुरू करना होगा, यकीन है कि पांच पढ़े, शक है शायद मैंने पांच पढ़ी है, तो नमाज तमाम करे, दो सदे सौ नमाज के बाद करना है, ये वाजिब वाला सदा है। तो अगर मैंने चार पढ़ी या पांच पढ़ी, इतना आज काफी रहेगा। अल्लाह बहुत अरहमुर्रहीम। फिर अभी सवाल जवाब के वक्फा होगा, मेरा मौजू मेरे मजलूम इमाम का मौजू है आज, मजलूम तरीन फर्द आज दुनिया में हमारे इमाम जमाना है, इमाम हुसैन नहीं, इमाम हुसैन नहीं, इमाम मजलूम तरीन है तो हमारे इमाम आज जिक्र करना। अल्लाहुम्मा सल्ले अला मुहम्मद व आले मुहम्मद। देखो हमारी कोशिश को अल्लाह देख रहा है, हम नमाज को बेहतर से बेहतर बनाने के लिए कोशिश कर रहे हैं, तवज्जो के लिए कोशिश कर रहे हैं। नमाज के दौरान ला हौल वला कुव्वत इल्ला बिल्लाह पढ़ते चले जाओ, जैसा लगा कि पूरा तवज्जो हट रही है, दौरान ही नमाज जिक्र इलाही इजाजत है। अब मगर इतना पता होना चाहिए कि जूझे नमाज नहीं है, शरीयत ने इजाजत दी, तो आप इतना सिरात अल मुस्तकीम पढ़े तो ध्यान हट रहा है, फौरन तेज रफ्तार से ला हौल वला कुव्वत इल्ला बिल्लाह, ला हौल वला कुव्वत इल्ला बिल्लाह, दो तीन मरतबा पढ़कर सिरात अल लज़ीना अन'अमता अलैहिम से जारी रखो, जहाँ से छोड़ा था वहीं से जारी रखो, रुकू करे बिल्कुल तवज्जो चले जा रहे, ला हौल वला कुव्वत वहाँ पढ़ सदे में जही कहाँ आप लगे कि बिल्कुल ध्यान हट रहा है, ला हौल वला जिक्र पढ़ते चलो, शैतान को भगाते रहो, मगर फिर भी बहुत मुश्किल तरीन जिहाद है हुज़ूर क़ल्ब। तो जैसी हमारी नमाज है कम से कम हमने सही मसलों मसाइल से पढ़ी है, कम से कम मसाइल सही से पढ़ा है तो वो नमाज सही है। कबूल न कबूल करना अल्लाह पे छोड़, हमने दो बातें बताई मुसलसिल कि खाके करबला पे सजदा करना गैरे मकबूल नमाज भी मकबूल हो जाती है, और दूसरी चीज नफल नमाज, नफल नमाज को अपनी जिंदगी में इंट्रोड्यूस करो ज्यादा से ज्यादा, हम शिया कम पीछे है जरा नफल नमाज में, उनको ज्यादा तवज्जो दी जाए, चलते फिरते भी पढ़ने की इजाजत है, गाड़ी में जा रहे आप समझो कि सौज बाजार से डिफेंस तक आ रही है, कितना लंबा रास्ता, गाड़ी में बैठे घुसू है, चादर तो पहनी हुई है, बस गाड़ी जा रही, इसी तरह नफल नमाज पढ़ते चले जाओ, कजा भी रात की शब मिस हो गई, गाड़ी चल रही पढ़ लो, चलते फिरते भी इजाजत है नफल नमाज, इतना आसान है, तो जहां भी कहा भी हो पढ़ सकते हो। चलो ज्यारत आले यासीन से फिर गुफ्तगू करनी है, क्योंकि जुम्मे का दिन है, बहुत जरूरी है ज्यारत आले यासीन हर रोज न पढ़ सके तो जुम्मे के दिन तो उनको तर्क न किया जाए, शबे जुम्मा जुमे के दिन ये ज्यारत की एक सबसे अजीम यूनिक खूबी है, बेमिसल खूबी है। आप देखो जितनी ज्यारत पे तवज्जो करे, गौर और फिक्र करे, तो मासूमों को हम सलाम करते हैं तो उनमें अब उनके मिशन के साथ कनेक्टेड, या वारिस आदम सफीउल्लाह या वारिस नूह नबीउल्लाह, उनका मिशन जो नबियों का मिशन था, उनके मिशन को जो बचा के रखा हिफाजत की, उनके मुताबिक उनके उनका जो मिशन है उनके साथ कनेक्टेड है। इसी तरह हम देखें तो फिर ज्यारत होती है तो उनका कनेक्शन खूनी कनेक्शन ब्लड रिलेटिव, यबना रसूलिल्लाह यबना मिनल मोमिनीन, इस तरह सलाम किया जाए, फिर उन्होंने जो कुर्बानी दी जो काम को अंजाम दिया वो बातें होती रहती है, to. Again, mission se association. So mission unse connected. Magar Ziyarat-e-Aal-e-Yasin ek itni ajeeb ziyarat aur itni behtareen ziyarat jo khud Imam Waqt ko pucha gaya tha jab Aalim ki mulaqat ki aapko salam itni zyada aapki ziyarat hai behtareen kaun si pasand hai to unhone Ziyarat-e-Aal-e-Yasin ka naam diya tha. To ab yahan dekhiye hum gaur kare to yahan ki ajaibi kya hai. Kyunki hamara zinda imam hai unse rabta har waqt strong rahe to salam kya hai. Hum jab salam karte hain masoom ko to jawab to wajib hai. Ab hum sahi mutawajjih wahi wahi dekh rahe aur salam karte chale ja rahe. Bachcha khel rahe unko dekh rahe aur salam karte chale ja rahe. Wo to guzarte wahi the wo salam salam nahi hai. Salam tawajjuh ke sath hum karte hain wahan ka jawab wajib hai. To imam ki taraf se hame salamati ki dua mil jaye to socho nuru nala nuru nala nuru kahan hamari zindagi pahunch jaye. Allahumma salli ala Muhammadin wa ali Muhammad wa ajil farajam. Aur tez raftaar se waqt chal raha hai, time bahut kam hai. To yahan hum dekhe ki imam ko salam karna to foran jawab aata hai. To imam ko in jawab aata hai matlab imam ne salamati ki dua di. Salam kya hai? Salam ek dusre ko salam karte. Islam ne dua introduce kiye ek dusre ko hum salamati ki dua de rahe. To masoom ibn masoom ibn masoom humne salamati ki dua de de to hamare dilon kaise guzrenge. Wo har utte bistar se utte hue behtareen andaaz mein shortest aur behtareen ziyarat chhathe imam se pucha gaya chalte phirte agar hame 12ve imam ko salam karna ho to kaun sa alfaaz se behtareen hoga. To kya chhathe imam ne kya bataya? Assalamu alaikum ya baqiyatullah. Bas assalamu alaikum ya baqiyat. Bistar se uthe humne kya assalam qibla rukh ho gaye assalamu alaikum ya baqiyatullah. Chalte phirte zuhr ki namaz ke baad asr ki namaz ke baad maghrib fajr har waqt humne har waqt imam ka jawab aata hai. Har waqt jawab aata hai walaikum assalam. To unki baar baar subah uthte hi sath dua milenge. Pura din jitni martaba karenge itna imam mutawajjih honge. Jitna imam mutawajjih honge ek ajeeb shakhsiyat hum ban jayenge. Kyun ki dil narm hota chala jayega, dil paak hota chala jayega, batini mein safai hoti chali jayegi jitna imam ka tawajjuh hamari taraf palat tak tak palat ke aata rahega. To ye salam ek bahut azim zimmedari hai ki hum agar karte hain to unke sath hamari batini ki safai hoti hai. To imam mutawajjih hote hain aur imam se strong connection rehta hai aur salamati ki dua milti hai kitni sari baatein hame hasil hota hai. To sare masoom ke liye yahi hai magar hum aaj jumme ka din hai imam ke waqt imam ul asr hai wali ul asr hai unko zyada hame yaad karna hai subah shaam utte balki unke liye to sab khani se chhathe imam ki kya agar ek din momin ne imam ki yaad mein ghaflat kiya ki ek din wo kaise shia mazhab mein baki reh sakta hai. Ye jumla hai abhi mafhoom ye kaise shia mazhab mein baki reh sakta hai. Phir maula kehte aage ke 10 ashra 10 din tak agar koi imam ki yaad mein ghaflat mein din guzara ghaflat mein raha unki yaad mein ghafil raha to wo shia mazhab se kharij ho jata hai. Usse sakht tisre marhale pe ko ek mahina guzar gaya apne imam se ghafil raha to wo maloon hai unko yahudiyon ke qabristan mein dafan karna chahe wo haq nahi rakhta ki unko musalman ke qabristan mein dafan kiya jaye. Itni azim zimmedari hai hamara strong connection rahe 12ve imam ke sath jitna strong rahega to is behuda shadiyan nahi hongi. Kyun kafir kaise banega insaan ki imam yaad hai to aisi shadi karu jis imam raazi ho. Dekha main ek chooch na bolu imam naraaz ho jayenge. To imam ki rizaiyat important hai imam unse raazi rahe ye important nahi. Ye bhi important hai ki imam ki ziyarat na hum jitne imam ziyarat ke liye marte hain wo bhi bahut azim hai kyunki abhi maine kaha ziyarat ke zariye to connection hota hai magar ziyaraton se bhi azim cheez hai ki imam ki rizaiyat mile imam raazi ho jaye. Warna dekho rasool ko dekhne abu lahab abu jahl subah sham ziyarat kare rasool ki magar kaise bane. Oise karni ko ziyarat nasib nahi hui rasool ki magar azim sahabi mein shamil hoga kaisa azim kyun رسول کی رضایت مل گئی رسول ان سے اتنے راضی تھے کہ عظیم صحابی میں شامل ہو گئے. تو یعنی ہم نے ہمارے رات دن یہ فکر کہ ہمارے امام راضی ہو امام ہم سے راضی ہو. تو زیارت آل یاسین میں آپ دیکھیں کہ 5 مرحلوں میں ہم زیارت کو دیکھیں. غور و فکر کرنا یہ ہوم ورک ہے. होमवर्क लेके जाना ये हुसैन यूनिवर्सिटी है, होमवर्क मिलेगा मिलेगा और आपकी हम तो स्टडी करने बिचारे जा रहे हैं, खाली पढ़ना नहीं है, गौर और फिक्र से बैठ के एक एक जुमला को गौर और फिक्र से समझना। तो ये ज्यारत शुरू होती है इमाम के मिशन के साथ, इमाम के मिशन के इमाम का अस्सलाम अलैका या बाबा हुआ दरवाजा अल्लाह तक पहुंचने का दरवाजा, ये उनका मिशन है। अस्सलाम अलैकुम मुख्तलि मनाज या अस्सलाम या दाई अल्लाह, इससे शुरू होता है अल्लाह की तरफ दावत देने वाला, दाई अल्लाह बाब अल्लाह मकियतुल्लाह हुज्जतुल्लाह खलीफतुल्लाह, ये सारी मुसलसिल वाद अल्लाह मीसाक अल्लाह, ये सारे सात अल्फाज है उनका मिशन के साथ। दूसरा सेक्शन जो शुरू होता है ये बेमिसल, इतना बेहतरीन कि इमाम को हर हाल में हम सलाम करते हैं, हर लंबे इमाम को सलाम करते हैं। ये तो पहले सेक्शन में आ गया अस्सलाम वालेकुम या तालिया किताब अल्लाह व तर्जुमाना, सलाम तुम पे जो कुरान की तिलावत करने वाले उसका तर्जुमा करने वाले तुम पे सलाम, ये भी पहले हिस्से में आ गए उसके साथ। मगर दूसरे हिस्से में एक एक जुमला अस्सलाम वालेकुम हीन तकूमु, अस्सलाम वालेकुम हीन तकूमु का जाहिरी मतलब और बातिनी मतलब है कि सलाम हो तुम्हारे पास कि तुम जब खड़े हो नमाज के लिए खड़े हो, इमाम जिम्मेदारी अंजाम देते खड़े हो के तुम उस वक्त तुम्हारे पास सलाम, और तकूम हो तुम्हारे पास सलाम हो जब तुम इनकलाब के लिए क़याम करेंगे तुम खड़े रहेंगे, कितनी हद तक हमारी जिम्मेदारी याद दिलाई जाती है कि इमाम जुहूर होंगे खड़े होंगे इमाम क़याम करेंगे अदल और इंसाफ नाफिज करने के लिए, जुल्म जोर का खत्म खात्मा करने के लिए, तो हमारी मदद चाहिए इमाम को हमारी मदद चाहिए, तो क्या हमने उस तैयारी की अस्सलाम वालेकुम ना तकूम, जब तुम क़याम करेंगे रिवोल्यूशन लाने के लिए तो हमें इंसान का झटका आता है अस्सलाम वालेकुम ना तकूद, तकूद आए कि बैठे तशहुद में सलाम में इबादत करे, मगर बाकी मतलब है कि अब गैबत में बैठे मेरे मजलूम इमाम, उनको गैबत तुलानी होती चली जा रही है, गैबत में जो इमाम बैठे हुए उसको हम सलाम, तो इमाम की मजलूमियत याद आ जाए, इमाम की मजलूमियत याद आए कि आज दुश्मनों ने इतनी साजिश करके इमाम को तो रुला रहे, क्योंकि हम देखो हमारे बहुत जलील कदर अली मदीन शेख मोहम्मद जाफर जवादी ने इमाम को ख्वाब में देखा और इमाम को पूछा तुम्हारी कैफियत कैसी है, इमाम ने कहा इस वक्त मेरा दिल खून खून है, इस वक्त मेरा दिल खून खून है, ट्वाइस रिपीट किया इमाम ने दो मरतबा जुमला का। तो दुश्मनों की साजिशें पर हम मानने वाली सताते, खास करके हमारी शादियां रुलाती है इमाम को खून के आंसू से रुलाती है कि क्योंकि पहली ईंट है नई नस्ल के लिए, नई नस्ल के लिए पहली ईंट है, तो ये नस्ल तो इमाम को चाहे कहाँ मिलेंगी जबकि शादी बेबुदा हो रही है, मिस गिदनी की शादी हो रही है, सिर्फ शान और शौकत दिखाने के तो मिनिस्टर आने वाले हैं फलाने आने वाले, हाय सबसे बड़ा प्राइम मिनिस्टर हमारा इमाम जमान है, सबसे बड़ा बादशाह हमारा इमाम जमान है सर जमीन पे, उनको बुलाओ आए शादी में, उनको दावत तो वो आए तो वो इसी बेबुदा शादी में आएंगे। हमने तो हजी से किस्सा से शुरू किया, सोचा कि पंचतन आएंगे, ऐसे पंचतन आते हैं तो बाद में पता है कि क्या होने वाला है कि दुनिया को पूरी दुनिया उनकी मजाक उड़ाएंगे, क्या सब लोग गलत निगाह से देखेंगे, ब्यूटी पार्लर से निकल के दुल्हन आई है कितने लोग कैसी निगाह डालेंगे, कितनी जिना की निगाह होगी, कितने की जिना की निगाह होगी, ऐसी दुनिया में रहते थे हवस की दुनिया में तो क्या कुछ नहीं होगा, तो सोचिए कितना इमाम को हम रुला रहे, तो हम इमाम कऊद है बैठे है गैबत में और हम उनको रुला रहे हैं। और एक सैयद जिन्होंने करबला की ज्यारत में इमाम की मुलाकात हुई, तो ये सैयद शराफी उन्होंने जब इमाम की मुलाकात, इमाम ने उनको जुमला ये कहा कि आज इस कायनात में मैं मजलूम तरीन फर्द हूँ, खुद इमाम ने कहा है मजलूम तरीन फर्द हूँ, तो क्या है हमारी हरकत है हमारे घरों में घरों को जन्नत बनाना एक दूसरे के हुकूक, ये बेपर्दगी कब खत्म होने वाली है पाकिस्तान में, कब खत्म हो, इतने हालात के बावजूद भूखे तो हालात, ये खुद ना गहानी आफतें क्यों आ रही, हम है किसी को ब्लेम मत, हम हुक्मरान फलान फलान को गालियां देते, हम शामिल है पहले गालियां हम खुद को दे कि हम इमाम को बहुत तकलीफ दे रहे हैं, बहुत तकलीफ, तो जब हम सलाम करते कि खुद गैबत में बैठे हुए हैं ना, तो याद रखना उनकी मजलूमियत याद आए, मजलूमियत याद आए तो हमसे इमाम क्या तकाजा कर रहे हैं, फौरन बेदार होना है, जिम्मेदारी को अंजाम देना है, تو مسلم السلام علیکم ہینا تسلی و تقنط تم جب نماز پڑھے تو سلام, تو قنوط کرے تو سلام, رکوع کرے تو سلام, سجدہ کرے تو سلام, ہر حال میں امام کو سلام کر, ہر وقت سلام کا جواب آ رہا ہے تاکہ کنٹینیو توجہ رہے, کانٹیکٹ رہے. تو اگر کوئی امام کا اسٹرانگ کانٹیکٹ ایسا رکھتا ہے, رسول کی وصیت, دو وزنی چیزیں تمہارے درمیان چھوڑی جا رہا, ایک اللہ کی کتاب, ایک اہل بیت, تو سب سے عظیم ذمہ داری ہماری بارہویں امام ہے, یہ اہل بیت میں سے سب سے عظیم ذمہ داری, یہی تو موضوع جاری ہے. تو پتا چلا کہ ہمیں ہر حال میں امام کو سلام کر رہے, ایک یہ میسج ہے, تم بھی کر رہے ہو امام کو, اگر رکوع میں سلام کر رہے ہو تو کیا تم امام کی پیروی کر کے تم بھی رکوع کر رہے ہو, تم بھی نماز پڑھ رہے ہو, تم بھی قنوت کر رہے ہو. تو ایک ظاہری مطلب, ایک باطنی, کہ امام کے ہر حال میں تم یاد کرو تاکہ تمہاری ذمہ داری تمہیں یاد آئے, ذمہ داری کی طرف توجہ دینا. یہ بے مثل زیارت ہے, یونیک زیارت ہے, اسٹرانگ کنیکشن کرنے کے لیے. جب انسان اگر دل میں اصلاح کی امید ہوتی ہے, کوشش کرتا ہے اپنے کو بدلنے کی, غفلت سے بچنے کے لیے کوشش پوری کر رہا ہے, اور امام کے پیغامات تبلیغ کے لیے بھی محنت کر رہا ہے, اور امام کے ساتھ کانٹیکٹ رکھا ہے, تو امام کی نظر کرم نصیب ہوتی ہے. ایک سیکنڈ کی بھی امام کی نظر کرم نصیب ہوتے تو انسان ایک پورا بدل جاتا ہے, ایک شخص انسان کی شخصیت بدل جاتی ہے. کسی کو امام ایک سیکنڈ دو سیکنڈ کے لیے اس کے ساتھ کانٹیکٹ رکھتے ہیں, پھر کانٹیکٹ ٹوٹ جاتا ہے. کسی کے ساتھ منٹوں میں کانٹیکٹ رکھتے پھر وہ کنیکشن ٹوٹ جاتا ہے. کسی گھنٹوں کسی کے ساتھ ہر وقت کنیکٹڈ رہتے ہیں. تو یہ انسان جب اپنی شخصیت بدل جائے, ریولیوشن آ جائے اپنی زندگی, سمجھ لے کہ امام کی نظر کرم. دعائیں نیوز باغ نہیں پڑھتے نا, جمعے کے سب پڑھ کے آئے, نہیں پڑھیں گے تو بعد میں پڑھیں گے. سب کہتے ہیں اللہ کو کہتے ہیں کہ تو نظر رحم کر, نظر وانظر الینا نظرۃ رحیما, اے پروردگار. جو مطبہ میں آخری میں بالکل کہتے ہیں تو نظر رحیم, تو بھرپور رحمت کی نظر تو ہم پہ ڈال. تو اگر تو ڈالے گا اللہ نظر رحمت تو کیا ملے, نستقبل کرامت لیں گا, اس کے ذریعے ہمیں کرامت کے کمال تک پہنچ جائیں گے. کرامت کے کمال تک اگر اللہ نے نظر رحمت ڈالی ہمارے پر, تو اسی طرح معصوم امام اگر ہمارے پہ نظر کرم ڈالے تو ہم بدل جائیں گے. ہماری شخصیت گناہ آسانی سے گناہ سے بچ جائیں گے, ہمیں ذرا پریشانی بھی نہیں ہوگی گناہ سے بچنے کے. کبھی بھی لوگوں کو نہ دیکھو, دیکھو اللہ رسول اہل بیت کیا چاہتا ہے, یہ چاہتا ہے. لوگوں تو چاہیں گے کہ مس گدنی کی شادی ہو تو تعریف کریں گے, واہ واہ کریں گے, کیا کھانا تھا, کیا شادی تھی, کیا لوگوں آئے تھے. لوگوں کی ہمیں نہیں چاہیے واہ واہ, ہمیں رسول اہل بیت کی واہ واہ چاہیے. ان کے ذریعے ہمیں سب کچھ مل رہا ہے, یہ مال دولت یہ ساری چیزیں کس کے ذریعے مل رہے, ان کے تو سب کا کھا رہے, ان کی وجہ سے تو کائنات بنی ہے. دے وہ رہے خوش کریں ہم دلوکوں کو, کتنا بڑا ظلم ہے معصوم, خوش معاشرے کو کریں اور دے رہے سب کچھ اللہ اور رسول اللہ علیہ. تو سوچیے ہم امام کو ہمیں خوش کرنا ہے, ان ساتھ رابطہ کو اسٹرانگ کریں گے, امام کی نظر کرم نصیب ہو گئے تو کیا کہنا. اور ویسے کرنی رسول کی زیارت بھی نہیں کی, مگر رسول کی نظر کرم تھی. آپ حور کو دیکھو, نظر کرم تھی امام حسین کی, کیسے بدل گئے, کیسے راستہ اختیار کیا. السلام کا السلام علیکم یا اولیاء اللہ, حور کو سلام کرے ہم کو معصوم بھی, ہم بھی سوچا نظر کرم آ جائے, زہر بن خیر کو نظر رحم کرم. یہ ساری شخصیتیں بدل جاتی ہیں جب, کیونکہ امام کا ایک لقب ہے سورج, سورج کی شعائیں جو کسی پہ ایک شعا پہنچ چکی, نور اللہ کہاں پہنچ سکتا ہے انسان, مگر رابطہ مضبوط ہو, واجبات پڑھنے کی کوشش کرے حرام سے بچنے کی, اور دوسرے تک بھی پیغام پہنچتا چلے جائے. اور حملے جو ہو رہا ہے ہماری شریعت پہ یہ ماڈرن ٹیکنالوجی کے ذریعے, ان کا مقابلہ کیسے کیا جائے, مسلسل ان کی سوچ اور فکر سے آگے بڑھنا ہے, تو جا کے پھر امام کا زور جلد ہو سکتا ہے. اور امام کا بدا لفظ ہے, بدا کیا ہے, تبدیل ہو جاتا ہے قسمت. مانتا ہے قرآن کی آیت ہے سورہ رات کی ورس نمبر 39, یب ہو واہ من یشاؤ ویس بھی, اللہ چاہے تو چیز کو مٹا دیتا ہے, جس کو چاہے باقی رکھتا ہے. مولا علی نے کیا کہا, اگر یہ قرآن میں آیت نہ ہوتی تو میں قیامت تک کی حالت بتا دیتا. یا علی اللہم صل علی محمد و آل محمد. بس اس آیت کا ذکر نہیں پتا کیوں کہ اگر مومنین نے لوگوں نے اپنے عمل کو اپنی شخصیتوں کو بدل دی اچھائی کی طرف تو اللہ وہ نشانیاں جو آنے والی تھی جو مصیبتیں آنے والی تھی وہ مصیبت کر جاتے بدل گئی کیوں ہمارے ایکشن کی وجہ سے نبی یونس کی قوم آج ہم اگر امام کا ظہور جلد چاہتے تو ہمارے اختیار میں ہمارے اختیار میں امام کے اختیار میں نہیں امام اسی لیے مظلوم کا نہیں ان کے اختیار میں نہیں ہمارے اختیار میں چھوڑ ہم جب صحیح الاجل 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 زبان سے کہہ دینا بہت آسان ہے مگر سچی دل سے الاجل کہنا یہ جہاد ہے تو ہم دیکھیں کہ نبی یونس کی قوم عذاب کے آسان دے چکے آسان مگر توبہ استغفار سچی توبہ کی ہے سچی استغفار کی اپنے کو تبدیل کر دیا عذاب ٹل گئے اور یونس کی خیر تک طویل ہونے والے تھے آ گئے یونس فوراً نبی یونس جلدی آ گئے واپس اسی طرح یہی کتاب مولا کی کتاب دست خیر شیراز نے جو لکھی اس میں ایک قصہ چچے ماں بیان فرماتے ہیں مولا فرماتے ہیں کہ بنی اسرائیل کیوں فرعون ان پہ مسلط ہو اور اللہ نے یہ طے کیا تھا بات کہ 400 سال تک ان کو فرعونیوں کی مصیبتیں ظلم تکلیف اٹھانے کا ارادہ کیا تھا اللہ 400 سال کیوں بنی اسرائیل کا گناہ کی وجہ سے کھلم کھلم گناہ بے پردگی بے حیائی ایک دوسرے پہ ظلم غیر انصاف زیادتی ایک دوسرے پہ یہ جب ظلم ہو یا بے حیائی ہو تو کبھی بھی معاشرے میں امن و امان نہیں قائم ہو سکتا کبھی بھی نہیں یا ظلم ہو یا بے پردگی بے حیائی ہو کبھی بھی معاشرے میں امن و امان نہیں قائم ہو سکتا تو یہ اتنا بنی اسرائیل کی ڈوب گئی تھی اس میں تو اللہ نے 400 سال ارادہ کیا تھا جو بس 230 سال ہو گئے 230 سال اتنے تنگ آ گئے فرعون کے ظلم سے اتنے تنگ آ گئے کہ دانا دانا کے لیے ترس رہے تھے اتنا تنگ کرتا تھا گھروں سے نکال دیتا تھا بے گھر رہنا پڑتا تھا حد سے زیادہ پانی بھی بند کر لیتا تھا پانی کے لیے ترس رہے تھے اتنی حالت جب حد سے زیادہ فرعون بچہ پیدا ہوتا تھا 90,000 بچے کو قتل کر دے کے موسیٰ کا پیدائش نہ ہو اتنا ظلم لڑکیوں کو غلامی میں لیتا تھا اتنا سارا کرنے کے بعد 230 سال گزرے تو بنی اسرائیل تنگ آ گئے ظلم اس ظلم و زور سے اتنے تنگ آ گئے سارے بنی اسرائیل گوم جمع ہوئی تب ہم کیا 40 روز تک 40 days کنٹینیوسلی 40 روز تک بنی اسرائیل کو جمع ہوئی توبہ استغفار کر کے گر گرا گریا ازاری کرنے کے لیے بچے کو الگ کیا اپنے سے جانوروں کو بچوں سے الگ کیا خوب گریا اور زاری روتے روتے گناہ کی معافی مانگے وعدہ کیا اب ہم رائے راست پہ آ جائیں گے اللہ نے 170 سال معاف کر دیا اللہ کو یہ 40 دن کی عبادت پسند آئی یہ مغفرت آئی 400 سال آنے کا ارادہ تھا چھٹے امام بیان فرماتے 400 سال کا ارادہ تھا 170 سال اللہ نے معاف کر دیا اور حضرت موسیٰ اور ہارون کا ان کی غیبت کو ختم کر کے ان کو بھیجا آخر میں چھٹے امام فرماتے اسی طرح ہمارے ماننے والے اگر 12 امام کی ظہور جلد چاہتے تاکہ ان کا ظہور نزدیک ہو جائے تو بنی اسرائیل کی طرح توبہ گرجا اداری کرے گناہ کو ختم کرے نئی زندگی اپنائے تو دیکھو ظہور کتنا جلد ہوتا ہے بس ہمارے ہاتھ میں ہے کہ ہمیں کوشش مسلسل کرنا ہے کہ ہم توبہ استغفار کریں اپنے کو گناہ کو بچائے کھلم کھلم گناہ سے اپنے کو بچائے پہلی چیز میری درخواست ہر سال ہر وقت شادیوں کو بدلو لوگوں کو کہنے دو جو کہنا ہے دیکھو اللہ رسول اہل بیت کیا مانتے عزت ذلت سب اللہ کی طرف سے کیوں لوگوں کی واہ واہ کے بیچ ہم پڑے ہیں نہیں لوگوں کبھی سیٹسفائی نہیں ہوں گے یا سری و رضا اللہ جلد راضی ہونے والا ہے ان کو راضی کرے ہم تو پتہ یہ چلا کہ زیارت آل یاسین کے ذریعے کتنی انسان تیز رفتار سے امام سے ہو رابطہ قائم کر سکتا ہے اور اپنی شخصیت کو بدل سکتا ہے تو ہم دیکھیں آگے امام کو 3 چیز ارضیت دے کہ میں موضوع پہ آگے ہی زیارت آل یاسین کے ذریعے ہاں جو دعا آپ کو آج بانٹی گئی ہے کہ کل لانا آج غور و فکر کرنے کا ہے آج تمہارا ہوم ورک کی جو دعا تم سب پڑھتے سب جانتے ہم چاہتے کہ کنوز میں پڑھ جائیں دعا اللہم ارزقنا توفیقت طاعت آپ دیکھو قرآن اور اہل بیت کیسے ملے ہوئے یہ دعا پہ آپ کو غور و فکر کرنا ہے کل ہم ساتھ میں بیٹھ کے 2-3 جملے پہ غور و فکر کریں گے مل کے آپ کا جو ہوم ورک ہوگا اس کو پڑھ کے صحیح طور پہ مانا کے ساتھ آپ کل آئیں گے اس میں آپ دیکھو مولا امام وقت نے ہمیں تعلیم کی ہے امام وقت نے ہمیں تعلیم کی ہے یہ دعا اتنی کمال دعا ہے اتنی خزانہ سے علم کی خزانے سے بڑی دعا ہے قرآن اہل بیت دیکھو اس میں 28 جملے ہیں قرآن کے حروف 28 114 الفاظ ہیں, قرآن کے سورے 114. اب دیکھنا یہ دعا آپ کے ہاتھ میں آ چکی ہے, ان کی غور و فکر کرنا ہے. اتنی عظیم دعا ہے, اللہ مرزکنا سے شروع ہوتی ہے, اللہ کے شروع ہوتی ہے, نہ کون ہم انسان. قرآن کا موضوع اللہ اور انسان, پہلا لفظ بسم اللہ سے شروع اللہ کے نام سے, بن ناس سے ختم ہوتا ہے قرآن. اللہ سے شروع, ناس سے ختم. دعا شروع ہوتی اللہ سے, این ہوتی ارحم الراحمین, اللہ سے شروع ہوا اللہ سے ختم ہو رہی, اور سبجیکٹ ہے ناس, لوگوں میں کس طرح دعا کرنی چاہیے. کتنی عظیم دعا ہے, بڑا سبق ہے. چھٹے ماں فرماتے اگر کوئی غائب میں کسی مومن کے لیے دعا کرتا ہے, جب دعا کرتا ہے تو پہلے آسمان کے فرشتے سب مل کے ان کے جواب کیا دیتے کہ تو نے کسی مومن کے لیے غائب میں ان کے لیے دعا کی. 100,000 فرشتہ کے دعا کرتے, خدایا جو دعا وہ دوسرے کے لیے کر رہا ہے ان کے لیے 100,000 گنا تو دعا قبول کر, 100,000. اگر کسی کی صحت کے لیے دعا کی, وہ ملائکہ کہتے ان کی تو صحت, ان کو تو صحت عطا کر. تو دوسرے آسمان کے فرشتے وہ جا کے کہتے, وہ دعا کرتے کہ 200,000 ان کی دعا قبول کر, 200,000 مرتبہ. تیسرے 300,000, ساتویں آسمان تک بات پہنچتی ہے تو ساتواں آسمان کے 700,000 گناہوں کی تو دعا قبول کر. یعنی مومن کی کتنی بڑی ذمہ داری ہماری کندھوں پہ کہ مومن کے لیے انسان دعا کرے تو ان کے لیے اتنا بڑا اجر ہے. تو یہ دعا ہمارے بار مہمان میں ہم نے تعلیم کی ہے, تو اس میں صرف لوگوں کے لیے کتنا, پہلے تو ضرورت نہ ہمیں, میں اللہ رزقنی نہیں ہے مجھے نہیں, رزقنا ہمیں, پلورل, یا کا نعبدو, ہم عبادت کرتے ہیں, ہم مدد مانگتے ہیں, سلام علینا, ہمارے پر سلام, بھائی چارہ کا مذہب ہے, محبت کا مذہب ہے. پھر کس انداز میں امام نے معاشرے کو صحیح و سالم رکھنے کے لیے, معاشرتی ترقی کرنے کے لیے معاشرت میں یہ دعا ہے. آپ آج غور و فکر کرنا, کل ہم ان پہ ذکر کریں گے, تو قرآن اور اہل بیت ہمیشہ ساتھ ہی ساتھ جائیں گے, تو یاد رکھنا. تو اب ہم کل سے شروع ہو کے دعا, تو ہم آگے بڑھ رہے ہیں کہ تین چیز امام کو اذیت دے رہے ہیں, خود مولا کی حدیث ہے, خود بار میں امام کی حدیث ہے کہ تین چیزیں مجھے سخت اذیت دیتی ہیں. بار میں ہم امام کو اذیت دیں, گھیر تو دیتے ہیں, ہم دیں گے. پہلی چیز جہالت, ہمارے ماننے والے نے اگر جہالت اختیار کی ہے تو مجھے سخت اذیت ہوتی ہے, شدید اذیت لفظ ہے, شدید اذیت. اگر کوئی جہالت اختیار کرتا ہے, کل بات ہو چکی ہے علم کے میدان میں آنا ہے علم, جبھی تو چھٹے امام سے پوچھا سب سے پہلے لبے کون کہے گا امام کو, کہ پردہ نشین علم دین رکھنے والی عورت, علم اور پردہ یہ دو اہم ترین چیز ہے. تو یہاں پہلی چیز ہمارے امام زمانوں کو اذیت ناک اذیت دے رہی ہے وہ ہے ہماری جہالت. علم کے میدان میں آنا پڑے گا اگر امام کو اذیت سے بچانا ہے. جو امام سے سچی محبت کرتا ہے, جو یقیناً ان کو امام کو اذیت سے بچانا ہے, آج سے وہ شروع کرے گا علم دین کے قدم رکھے گا, زیادہ کر رہا ہے تو زیادہ کرنے لگے گا کہ میرے مولا اذیت سے بچ جائے. دوسری ہماری خصلت, یہ نہیں پتا مولا کے حدیث میں یہ جملہ اس کا مفہوم میں سمجھا رہے ہیں, ایک ورس نہیں مفہوم. مولا فرماتے ہیں کہ مجھے وہ ہمارے ماننے والا مجھے اذیت دیتے, شدید اذیت دیتے, ان کا ہر عمل میں ان کو پتا نہیں کہ میرا نفع ہے میرا نقصان ہے, ان کو نفع نقصان بھی نہیں پتا کہ میرا نفع ہے کہ میرا نقصان, ان کو یہ تک بھی نہیں پتا. تو ہمیں جو عمل کرتے چلے جا رہے ہیں, ہم عزاداری کرتے ہیں, ہم نیکیاں کرتے ہیں, سخاوت کرتے ہیں, چیریٹی کرتے ہیں, ہمیں ہر میں پتا ہونا چاہیے کہ ہمارا نفع کیا ہے ہمارا نقصان کیا ہے. ایسا نہ ہو کہ ہم نفع لینے جا رہے ہیں وہاں نقصان اٹھا رہے ہیں. تو اسی طرح امام نے کہا اس وہ لوگ مجھے اذیت دے رہے ہیں کہ وہ جو لوگ کیونکہ ان کو پتا نہیں ہر عمل میں کہ میرا کتنا فائدہ ہے کہ میرا کتنا نقصان ہے, ہر عمل میں ہمیں جاننا چاہیے کہ میرا نفع کتنا ہے کہ میں نقصان تو نہیں ہے اس میں, بیدار رہنا چاہیے, یہ چیز امام بس. تیسری چیز جو دین کو مکھی کے پر کے برابر بھی نہیں سمجھتے, امام فرماتے کہ دین کو مذہب کو مکھی کے پر کے برابر بھی نہیں سمجھتے. جو ہمیشہ مولانا ذکی باقری کا لفظ کہتی رہتی ہوں, کہتے کہ شریعت کو ایک بفے بنایا ہے, بفے میں ہم جو چیز کھانا ہے اس کو چاہتے جو پسند ہے چوز کرتے, شریعت میں بھی ٹھیک ہے چوز کرتے, جو پسند ان کو فالو کرتے, جو جہاد اللہ غفور رہے کرتے چلے جا رہے ہیں. تو یاد رکھنا کہ یہ چیز امام کو اذیت دے رہے کہ شریعت کی قیمت ہمارے پاس نہیں, حقیر جانے جبھی تو فالو نہیں کرتے. اتنی عظیم قربانیاں اماموں نے دی ہے, معصوموں نے دی ہے, انبیاؤں نے دی ہے اس شریعت کے لیے, ہمارے ہاتھ میں کھلونا بن گئی. جب دل چاہ عمل کیا, جب دل نہیں چاہ جہاں جہاد ہے تو ہمیں نظر انداز کر دیا. کیسے ہو سکتا ہے کہ ہم واقعی امام کے منتظر ہیں؟ کیسے ہو سکتا ہے؟ تو میں زیادہ تر یاسین کی بات میں نے کمپلیٹ نہیں کیا. تو یہاں تو دوسرے مرحلے میں یہی ہے کہ امام کو صبح شام سلام کرے, ہر وقت سلام کرے, توجہ کے ساتھ امام سے متوجہ, امام ہمارے تک متوجہ ہو جائیں گے تو ہماری شخصیت بدل جائیں گے, ہم یہ گناہ سے بچیں گے. ہم ان تینوں چیزوں نہیں کریں گے, امام کو اذیت نہیں دے سکتے. ہم تینوں چیزوں کے علم حاصل کریں گے, جہاد کو چھوڑیں گے, غفلت کو چھوڑیں گے, ہمیں نفع نقصان کا پتہ ہونا چاہیے عمل میں. اور تیسرا جو ہمیں شریعت کو خدمت دے, بہت قیمتی شریعت ہے. تو زیارت کا تیسرا حصہ کیا ہے؟ تو زیارت آل یاسین کا تیسرا حصہ ہے عقائد کو مضبوط کر, تجدید عقائد, جیسے دعائیں دلا رہے ہیں حق ہے, رجا حق ہے, موت حق ہے, منکر و نکی کا سوال جو حق ہے, قبر کا فشار قبر حق ہے, ہر چیز حق ہے, حشر نشر حساب کتاب جنت جہنم وعدہ ہر چیز حق 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 ہے. یعنی تجدید کرایا جا رہا ہے ہمیں. کیوں؟ کہ سب سے نازک ترین زمانہ امام زمانہ کا, گمرہی کا نازک ترین زمانہ بارہویں امام کا, تاکہ ہر وقت عقیدہ کی تجدید ہو, جب پکتا چلے کہ موت پر حق ہے, سوال و جواب ہوگا, منکر و نکی کا وحشت حق ہے, ہر چیز حق ہے, میزان حساب کتاب کیا ان کی تیاری کی ہے. امام کے ساتھ یہ کنیکٹڈ ہے, جو امام کی تیاری کرتا ہے وہ موت کی تیاری کرتا ہے, آخرت کی تیاری کرتا ہے, تینوں چیز ایک ساتھ ہے. وہی جو تیاری موت کے لیے چاہے, وہی تیاری بارہویں امام کی ضرورت کے لیے چاہے, وہی چیز قیامت کی تیاری چاہے. تو فوراً عقائد کی تصدیق, چوتھے امام نے کہا نا کہ آخر زمانے کی حالت ہوگی کہ جلتا ہوا انگارا کو ہاتھ میں رکھنا ممکن ہوگا, جلتا ہوا انگارا, مگر ایمان کو دل میں قائم رکھنا ناممکن ہوگا. اتنا زمانہ کہ دل میں ایمان کو قائم رکھنا ناممکن, انگارا ممکن ہوگا. سمجھ لو کہ پانچویں امام نے کہا کہ آنکھ میں جب سرما لگاتے تو پتا ہوتا ہے سرما لگا ہے, سرما کب غائب ہوتا نہیں پتا. اس طرح ایمان, صبح با ایمان ہوں گے رات کو بے ایمان ہو گئے, رات کو با ایمان ہو گئے صبح بے ایمان ہو گئے, پتا ہی نہیں چلے گا. اتنی گمرہی آ جائے آخر زمانے. رسول کا پانچ چیز سے اتنی محبت کریں گے پانچ کو بھول جائیں گے. یحبون الخمس وینسون الخمس, بار بار سنتے ہوئے مگر یاد دہانی کی آزاد آئی دنیا سے. یحبون الدنیا وینسون الاخرہ, دنیا سے اتنی محبت کریں گے اور آخرت کو بھول جائیں گے. یہی امام زمانہ کی شکوا ہے, دنیا سے تم محبت, مال سے محبت, دوسری نمبر پہ مال سے یحبون المال وینسون الحساب, مال سے اتنی محبت کریں گے حساب کتاب کو بھول جائیں گے. ہر مال کا حساب ہے, کیسے کمایا, کہاں خرچ کیا, خمس وغیرہ دیا, زکات وغیرہ کیا, خیرات کیا کیا, ہر مال کا سوال ہے. مگر اللہ کے رسول شکوا کر رہے, یحبون المال وینسون الحساب, بھول جائیں. مردوں کے وینسون النساب ويحبون النساء وينسون الحور, بھول جائیں گے ہورے ان کو, عورتوں کے پیچھے. آج کے مردوں میں کتنا حوث ہے, کتنا حوث ہے, اسی لیے تو پردے کی اور ذمہ داری بڑھ گئی ہماری. یہ ماڈرن ٹیکنالوجی کے ذریعے جو حوث کو ابھارا جاتا ہے تو اس میں عورتوں کے پردے کی ذمہ داری اور بڑھتی چلی جاتی ہے. اور چوتھی چیز کہا تھے مولا, یحبون القصور وينسون القبر, بڑے بڑے محلات کو پسند کریں گے, بڑے بڑے مکہ قبر کو بھول جائیں گے. بڑے محل میں رہنا منع نہیں ہے بے شرط کہ قبر جا, مگر یہاں رسول کی شکوائے کہ پسند کریں گے بڑے بڑے مکانوں کو مگر بھول جائیں گے قبر. بھولنے کی اجازت نہیں, رہنے کی اجازت ہے بے شرط قبر یاد رہے. وَيُحِبُّونَ النَّفْسَ وَيَنْسَوْنَ رَبَّهُ, خود سے اتنی محبت کریں گے اپنے رب کو بھول جائیں گے خود سے محبت خود. تو یہ ساری چیز بار میں امام کے زمانے میں. تو اب دیکھیں بس ایک قصہ اور مسائل کی طرف. اللہم صل علی محمد و آل محمد. یہ قصہ ممبر سے آپ کئی مرتبہ سن چکے ہوں گے لیکن بہتر ہے یاد دہانی کے لیے کہ یہ کچھ لوگ, ایک عطار بیچنے والا تھا, عطار تھا, عطر بیچنے والا, عطر بھی بیچتا تھا, کافور رکھتا تھا, صابن بیچتا تھا. تو ان کے وہ اس کی دکان میں دو لوگ آئے کافور لینے کے, کافور لینے کے جب آئے تو انہوں نے غور سے ان کو دیکھا, لباس بالکل الگ, ایسے لباس دیکھا نہیں. تو بولے یہ ہمارے علاقہ کے لوگ نہیں, پتہ ہی کہاں سے آئے, لباس الگ, زبان تھوڑی الگ وغیرہ, بالکل ان کی شکل بالکل سب الگ نظر آ رہے ہیں, جدا بالکل جدا. उसने पूछा किस इलाके से आ रहे हो, वो जवाब नहीं दे रहे हम काफूर लेंगे, हमें काफूर लेंगे। बार बार उसने पूछता रहा, वो अत्तार बयान कर रहे, बार बार पूछता रहा, मगर वो जवाब नहीं दे रहा था, डाइवर्शन करता चला। आखिर उसने हमें बहुत जीत की, हम किसी के इलाके, किसी भी इलाके के नहीं, किसी इलाके के नहीं है। तो ये कैसे हो सकता है, तो किसी इलाके के वापस मैंने बहुत जीत किया बहुत। तो कहा इमाम जमाना के खादिम है, अल्लाह मोहम्मद मोहम्मद, हम इमाम जमाना के खादिम है और किसी का इंतकाल हुआ है, इमाम जमाना ने हमें गुस्ल और कफन के लिए कहा है उनका, और काफूर लेने के लिए भेजा है, इसीलिए हमें काफूर चाहिए। कहा मुझे ले चलो आपके साथ, मुझे इमाम जमाना के साथ मुलाकात करवा लो। कहा इजाजत नहीं, हम तुझे नहीं ले जा सकते हमारे साथ, इतना इसरार किया, इतने हद से ज्यादा इसरार किया। तो उन्होंने कहा आप मुझे ले चलो, अगर इमाम मुलाकात के इनकार करेंगे तो कोई हरज नहीं, कम से कम मुझे ले तो चलो, वो इनकार कर देंगे मैं मान लूंगा। बहुत उसने जीत के हमने दोनों उनको साथ ले गए। चलते चलते दरिया आए, अभी दरिया को पार करना, दोनों चलने लगे दरिया को। तो मैंने चीख मार के कहा अरे मुझे भी चलना है, तो आप पुकारो इमाम को, आप इमाम को पुकारो तो आप ही चलेंगे। तो हमने कहा या साहिब उजमान अदरिकनी, कह के मैंने चलना शुरू किया। ऐसे चल रहे थे जैसे खुशकी में चल रहे, तो तीनों चल रहे, चलते चलते समंदर के बीच में आए। जब समंदर के बीच में आए तो मुझे ख्याल है क्योंकि मैंने देखा बादल फिजा में, मैंने देखा बादल, जैसे मैंने फिजा में बादल देखा, मैंने तो बारिश आने वाले लगता है कि तेज बारिश आएगी। मैं साबुन बनाया हूँ, साबुन बनाता था, मैंने खुश करने के लिए रखा है धूप में, खुश करने के लिए मैंने तो धूप में रखा है, बारिश आएगी तो ये साबुन सारा खराब हो जाएगा। जैसा उसने ये सोचा उसका पैर फिसला, समंदर में डूबने लगा, चीख मार के मुझे बचाओ मुझे बचाओ। दोनों आगे पीछे आए, उनको बचा के उन्होंने कहा तूने कोई खराबी की है, तुम्हें कोई खराबी है, तूने बताओ क्या हुआ, कैसे ये पानी कैसे खुश, तू चल नहीं पा रहा अभी डूब रहा था। तो बस मुझे ये ख्याल आया, साबुन का ख्याल है, इस वक्त जैसा मुझे ये साबुन का ख्याल आया, देखा मैं डूब रहा हूँ, बस यही खराबी। उन दोनों ने कहा यही खराबी, दुनिया से बहुत मोहब्बत रखते इसीलिए इमाम से मुलाकात नसीब नहीं होती। दोनों ने ये कहा, फिर कहा बस अभी दिल की गहराई से तौबा कर, दिल की गहराई से अभी अभी तौबा कर। और इमाम से कहा अब ये कहीं नहीं होगा, कभी अभी ऐसा नहीं होगा, शर्मिंदा होकर तौबा किया। अब दोबारा पुकारो या साहब जमाना देखी, उन्होंने दोबारा पुकारा, वापस खुशकी हो गई, वापस वो चलने लगा। चलते चलते आया तो देखा कि सारा समंदर क्रॉस करने के थोड़े कुछ चले, बिल्कुल जंगल नजर आए, बिल्कुल जंगल नजर आए, और दूर से खेमा नजर आए। तो सब चले खेमे की तरफ, और दोनों ने कहा तुम बाहर ठहर जाओ, हम इमाम की इजाजत लेते, तुम इजाजत देते मिलने के लिए, तो बाहर ठहरा। दोनों अंदर बात करे, मैं बाहर सुन रहा हूँ। एक शख्स है अत्तार जिसे हमने काफूर लिया, वो बहुत इसरार करके आए, वो आपसे मिलना चाहता है। इमाम ने क्या जवाब दिया, उसको वापस भेज दो, मैं नहीं मिल सकता, उनको मिलना नहीं मिल सकता। हुआ रजुलुन साबुन, ये रजुलुन साबुन का रजू, ये आदमी है ना साबुन का रजू है, साबुन का आदमी है। तो यही बस हमारी हालत है, कोई साबुन का हम है, कोई घर का महल का हम है, हम कोई माल का है, कोई औलाद का है, कोई मियाँ का है, यानी सबको खुश करने के एक ही चीज में हमारा दिल पड़ा हुआ है। और ईमान से वो मोहब्बत नहीं है जो हम, तो हमारा दिल जिससे ज्यादा मोहब्बत है उससे हम ईमान से कम मोहब्बत करते हैं। हम भी ऐसे ही है, वह रजुल साबुन ही जैसा ही है कि दुनिया की मोहम्मत जब तक हमारे दिल से नहीं गुजरेंगे, इमाम से न मुलाकात नसीब हो सकते न इमाम का जहूर हो सकता। यही तो शिकवा इमाम ने किया था जो अली ने महजा कूफी से मिले थे, तीन चीज की मुझे शिकायत, तीन चीज की, सबसे तुम मुझसे भी ज्यादा माल से मोहब्बत करते हो, मुझसे ज्यादा माल से मोहब्बत, ये पहली शिकायत इमाम की। वो बाकी सही है, कितने कितने घंटे काम किया जा रहा है, न जिम्मेदारी का पता है, न जिम्मेदारी का, माल दौलत माल दौलत कमाते चले जाओ, माल दौलत कमाते चले जाओ, घंटों दर घंटों कमाई में दिया जा रहा है, जबकि इतनी अजीम अजीम जिम्मेदारी को पीछे धकेल दिया जा रहा है। इशारा दूसरे में कहेंगे कि एवरेज घंटा काम करने के लिए इस्लाम ने मना नहीं किया है, شریعت کے حد میں رہ گئے. مگر ہم نے ایکسٹرا کرتے ہیں, دوسری ذمہ داریوں کو نظر انداز کرتے ہیں, ہم دوسری مجلس سے نبات کریں گے. تو پتہ یہ چلا کہ امام دل کی محبت جب سے ہم نہیں ہٹائیں گے تو ہم امام کے ظہور بھی نہیں ہو سکتا. تو ہم نے غلطی ہمارے طرف سے ہے, ہم نے جب تبدیل کرنا ہے, ہماری شخصیتیں جب تک نہیں بدلیں گی تو امام کا ظہور میں رکاوٹیں آتی چلی جائیں. دلی ہم مل کے سب توبہ استغفار کریں, ہم امام کا استغاثہ کریں ظہور کے لیے, ہم کچھ عبادت کریں صرف اس لیے کہ امام کا ظہور ہو. ہم ہماری ہر دعا کرتے مال میں برکت کے لیے, صحت کے لیے, مگر یہ دعا کے لیے استغاثہ کیوں لے کر امام آپ کا ظہور ہو, ان کے لیے عریضہ لکھیے, ان کے لیے خاص عمل کریں. ہم جماؤں محفلوں میں یہ دعا کرنے کے لیے خاص اس کے لیے چیلا لے کہ امام کا ظہور ہو, یہ ہمیں حقیقت میں چاہے. زیارت جامعہ کبیرہ پڑھے اس لیے سے کہ امام کا ظہور جلد ہو, اس سے اسٹرانگ کنیکشن بھی ہوتا ہے امام کے ساتھ. زیارت عاشورہ, نماز شب, یہ تو تین عظیم چیزیں جو امام سے توجہ, امام کی متوجہ ہمارے ساتھ زیادہ سے زیادہ ہوں گے. تو ان چیزوں کو ہم استغاثہ کے طور پہ کریں جو امام کی پسندیدہ عبادت میں, ہم سے بھی چاہتے ہم اس کو انجام دیں اور ساتھ ساتھ ہم استغاثہ کریں. اس سے زیارت امین اللہ, خود امام زمانہ زیارت امین اللہ ہر روز پڑھتے ہیں, وہ چاہتے ہم بھی زیارت امین اللہ پڑھیں, اس کے بھی امام زمانہ کے ہدایت اسٹرانگ ہوتا ہے. کیوں؟ یہ بھی امام کی پسندیدہ زیارت ہے جو مولا علی کو سلام کیا جاتا ہے, زیارت امین اللہ. اور زیارت آل یاسین اور یہ دونوں میں ایک مشابہت ہے, سلام ہے پھر دعا ہے, زیارت آل یاسین ختم ہوتے پھر دعا شروع ہوتا ہے. تو دوسرا تیسرا حصہ ہے کہ تجدید کرتے ہیں, عقائد کی تجدید کرتے ہیں. اور پھر چوتھا حصہ میں کیا ہے زیارت آل یاسین, میں بس مسائل کی طرف جا رہی ہوں. چوتھے حصے میں کیا ہے, وہ ہے کہ ہم کون, یعنی حق کیا باطل کیا. تو اسی میں حق وہ ہے جس سے امام راضی ہو, باطل وہ ہے جس چیز سے امام ناراض ہو. جس وہ ہر چیز کو انجام دے رہے جس سے امام راضی ہو حق ہے, جس چیز سے امام ناراض ہے وہ باطل ہے. پھر بتا زیارت آل یاسین, اس کے بعد کا جملہ معروف کیا ہے, منکر کیا ہے. معروف ہر وہ چیز ہے جسے امام حکم دے, منکر ہر وہ چیز جسے امام روکے. بس پھر اس کے بعد کون شقی ہے, کون سعید ہے, کون بدبخت ہے, کون خوش بخت ہے. آخری جملہ ہے یہ, یا مولا یا شقی, شقی مخالفکم, خالفکم, وہ شقی ہے جو آپ کی مخالفت کرتا ہے, وہ سعید, وہ سعید ہے من اطاعکم, تمہاری جو اطاعت کرتا ہے وہ خوش بخت ہے. یہ کرنے کے بعد ایک آخری جملہ آتا ہے, آخری جملہ آتا ہے, کیا کہتے ہیں مولا کو, نصرتی میری مدد, معدت لکم, میری نصرت تیار ہے, میری مدد آپ کے لیے معدت نے تیار ہے, لکم وہ مودتی خالصۃ لکم, میری مودت ہے, میری محبت قربانی والی محبت خالص ہے تمہارے لیے. کیا ہم واقعی میں جھٹکا آنا چاہے, ہم ہماری تیاری ہے, ہم کہتے تیاری ہے, جیسے یہ ورڈ لو لو زبان میں آیا فوراً بیدار, اپنے کو جھٹکا دے, کیا میں نے تیاری کی ہے, مولا کو زیارت میں میں کیا کہہ رہے ہیں. نہیں, اس طرح ہماری تربیت ہوتی جائے, جتنا ہم سمجھ کے زیارت پڑھیں گے غور و فکر کر کے ہماری ترقی ہوگی. اور سب سے بڑا عزادار اس دنیا میں کون ہے, ہمارے مظلوم ترین امام زمانہ, سب سے مظلوم ترین امام زمانہ, یہ سب سے بڑا عزادار حسین. کتنا گریا کرتے ہیں زیارت ناہیے میں, خود اپنے جد بزرگوار کو خطاب کرتے ہیں, اے میرے جد بزرگوار, امام حسین کو خطاب کرتے ہیں کہ زمانہ نے مجھے پیچھے ڈال دیا, اگر میں کربلا میں ہوتا تو میری جان قربان کرتا آپ پہ, مگر زمانہ نے پیچھے ڈال دیا. اگر کیونکہ میں کربلا میں نہ تھا, میں صبح روتا ہوں, شام روتا ہوں, دن میں روتا ہوں, رات میں روتا ہوں, کیسے روتے لوگوں تو پانی کے آنسو نکالتے ہیں. میری امام کہتے ہیں کہ میں خون کے آنسو روتا ہوں, دل کا خون آنکھوں سے نکلتا ہے, اتنا میرے مولا امام حسین کے مسائل پہ روتے ہیں. کیوں نہ روئے, اپنی روحانی آنکھ سے مسائل کو دیکھ رہے, ہم صرف سنتے ہیں, تصور کرتے تو اتنا گریا کرتے. معصوم ابن معصوم ابن معصوم امام اپنی روحانی آنکھوں سے مسائل کو دیکھ رہے ہیں تو کتنا روتے, کہ خون کے آنسو سے روتے ہیں. بس عزادار ہو تو اگر اتنا امام روئے تو اتنا ہم سوچے کہ پھر ان کا جو بیٹا وہاں موجود تھا کربلا میں, جو غشی کے عالم میں مگر روحانی آنکھ سے دیکھتا چلا جا رہا ہے اتنے مسائل, تو وہ کتنا روئے. میرے مولا امام زمانہ سے میں کہوں, مولا جب آپ خون کے آنسو سے روتے ہو جبکہ زمانہ نے آپ کو پیچھے ڈالا, ارے وہ امام موجود, امام امام محمد باقر بھی موجود ہو, ہاں ارے معصوم امام वहाँ उनके दिल से पूछे कितना हम करें, इतना घिरिया मेरे मौला का, इतना घिरिया, इतना कसवत से आंसू जब आंखों से निकलता था कि हिशाम के इब्ने हकम कह रहा है कि एक गगर एक इमारत से मेरा गुजर हुआ तो परनाले से पानी गुजर रहा था तो लिबासों को समेट लिया, न मालूम ये कौन सा पानी है परनाले से। यहाँ से पिछले दरवाजे से गुलाम निकला, गुलाम ने कहा हिशाम ये कपड़े को क्यों समेट रहे, परनाले से जो पानी गुजर उसे एहतियात कर। अरे हिशाम ये तेरे और मेरा आका मौला सैयद सज्जाद इस इमारत के छत पे अपने बूढ़े बाप का मातम कर रहा है, उनकी आंखों से निकला हुआ आंसू है। अरे हिशाम इससे पाको पाकीज़ा क्या पानी हो सकता है, आए मेरे मौला कितना गिरिया करते थे, पानी सामने आया मेरे मौला गिरिया क्या, खाने काबा नजर आया मेरे मौला गिरिया क्या, हाय मेरे बाबा को हज को उमरा में बदलना पड़ा, हाय अजादारो कभी कभी बाजार में दाखिल होते थे तो कस्ताए जल्दी से जबाशुदा जानवर पे कपड़ा डाल देते थे कि मौला की निगाह न पड़े, हाय अजादारो। रिवायत बताती है कि एक वो वक्त था कि इमाम ने अचानक एकदम अचानक दाखिल हो गए बाजार में, जबाशुदा जानवर पे निगाह पड़ी, हाय अजादारो जैसे निगाह पड़ी अजादारो इमाम इतने रो इतने गश हा के गिरे, पानी छिड़काया गया, होश में आए, करबला का रुक किया, अरे बूढ़े बाप को सलाम किया, सलाम अलैका या अब्दुल्ला, बाबा याद आ गए। इतने में कस्ताए से पूछा बताओ जानवर को जबर करने से पहले तुमने शरीयत पे अमल क्या करे, वो हाथ जोड़ के कहा कि मैंने आपकी जज की शरीयत पे अमल किया, तो बताओ तूने कैसे जबर किया, सबसे पहला अदब ये है कि जानवर को जबर करने से पहले पानी पिलाया जाए, अगर थोड़ी देर पहले पानी पिलाया गया तब भी कभी प्यासा जबर न किया जाए। हाय मेरे मौला करबला का रुक करके बूढ़े भाव को सलाम करते गए, बताओ दूसरा अदब क्या है, दूसरा अदब है कि जानवर को जानवर के सामने कभी जबर न किया जाए। हाय करबला का रुक किया मेरे मौला, हाय बाबा आप पे सलाम हो, या मदीना के कसाई एक जानवर को दूसरे जानवर के सामने जबर नहीं करता, बल आपको जब जबर कर दिया गया तो आपकी बहनें ज़ैनब और उम्मे कुलसूम ये मंजर देख रही थी। अरे मुझे एक जुमला और कहने दीजिए, अरे चक्की पीट पीट के पाने वाली माँ दामन फैला के जल्दी रेत पे आ चुकी थी, हुसैन का सर गोद में लेने के लिए उनकी दिल पे क्या कयामत गुजरी होगी। इमाम ने कहा तीसरा अदब मुझे बता, तीसरा अदब है कि जानवर को तेज छुरी से जल्द जल्द जबर किया जाए ताकि उनको तकलीफ कम से कम हो, खून खंजर से कभी जबर न किया जाए। हाय अजादारो मेरे मौला इतना गिरिया क्या, गश खाए गशी से बेदार हुए, करबला का रुख किया, बुरे भाप को सलाम किया, कहा बाबा या मदीना के जानवरों को भी तेज धार छुरी से जबर किया जाए। अरे आपको भूखा प्यासा कुंद खंजर से तेरा नरमा में सर को दंड सुबा के आ गया। हाय मदाब ने कहा अब आखिरी अदब बता, कहा मौला मैं आखिरी अदब नहीं बता सकता, आप बहुत गिरिया करो, अरे तुझे मेरा जद का वास्ता, आखिरी अदब भी तू मुझे बता दे। हाय अजादारो कस्ताए ने जवाब दिया अदब ये है कि जानवर को कभी भी पसे पुश से जबर न किया जाए, वहाँ सख्त हड्डी होती है, जानवर को तकलीफ होती है, सामने से जबर किया जाए। हाय मेरे मौला इतना हुए घस खा के गिरे, घसी से बेदार हुए, पूरे बाप को सलाम किया, सलाम अलैका या अब्दुल्ला, या जानवरों को भी पसे गर्दन दबा नहीं किया जा, मैं आपको बाबा पसे गर्दन से दबा कर दिया गया। कबूल कर हमारा गुनाह ने सगीरा और कबीरा को माफ कर, परवरदिगार सहीमा में जमाना का बाबरकत जुमे का दिन का वास्ता, हमें इल्म हासिल करने की तौफीक और अमल करने की तौफीक अता कर, परवरदिगार सैयद सज्जाद का वास्ता जो जो मरीज है बीमार है उनको शिफा आजिल और सेहत कामिल अता कर, परवरदिगार वास्ता इमाम जमाना का راستہ سید سجاد کا. اہل بیت نے جس شریعت کی بقا کے لیے تھے مسائل اٹھائے, اس شریعت کی قدردانی کر کے پیش بھی کرنے کا ہمیں توفیق عطا کر دیا. پروردگار جو حلال حاجت رکھتا ہے بے حق امام زمانہ بے جمعہ کا بابرکت دین کا واسطہ, مہ سفر کا واسطہ, پروردگارا ہر متمنی سے جن کی جو حاجت ہے بالخصوص حاضرین مجلس, بالخصوص بانی مجلس صاحبان خانہ کی ہر دلی مراد خیر اور برکت کے ساتھ تو پوری کر دے. پروردگارا جو رزق کے لیے پریشان ہے واسطے ماں محمد تقی علیہ السلام کو رزق میں وسعت عطا کر. پروردگار ہمارے تمام مرحومین کو بخش دے, ہمارے مرحومین کو جوار معصومین میں جگہ عنایت کر. پروردگار سب سے اعلی دعا فاطمہ کا فرزند زینب کا فرزند امام زمانہ کے سور میں تعجیب فرما, ہمیں ان کے ناصر و مددگار میں شامل فرما. سورت بعد فاتحہ پڑھیں گے اور تین مرتبہ اخلاص سے مل کے پڑھیں گے. سب سے پہلے شہداء کربلا اردو نہیں پڑھ سکتے ہیں, تمام شہداء کربلا اور اسیران کربلا کے وسیلے سے محسنین اسلام محسنات اسلام شہداء صالحین مرحومین ان کے وسیلے سے مرحوم محمد علی چاولہ, مرحومہ مسز محمد علی چاولہ, مرحوم علی حسین, مرحومہ علی حسین, مرحوم رجب علی چاولہ, مرحومہ رجب علی چاولہ, مرحوم علی اختر, مرحومہ زینت بیگم, مرحومہ تسنیم مظہر, ان کے وسیلے سے تمام مرحوم مومنات اور اس مجلس میں شرکت کرنے والے کے مرحوم رشتہ دار ان سب کے مل کے ہم ایک سورہ فاتحہ ایک سلوات آگے پیچھے کر کے سب شروع کریں گے. سب اللهم صل على محمد وآل محمد. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم الظالمين. بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. اللهم صل على محمد وآل محمد. سورہ کی برکت سے ضرورت کی برکت سے جو جو مومن مومنہ جہاں جہاں بیمار ہے مریض ہے اور بالخصوص سائل خانہ ان کے خاندان میں جو بیمار ہے اور جو ان کی دلی مراد ہے خدایا جلد از جلد تو پوری کر لے آمین سمان. بالخصوص جن کا اولاد نہیں ہے خدایا جلد از جلد نیک سال اولاد عطا کر آمین سمان. ماتم حسین اور نماز جماعت ہونے والی آج جمعہ کا بابرکت ان کے وسیلے سے تو ہم سب اوپر بندوبست ہو گیا ہے تو ہم جائیں گے نماز جماعت پڑھیں گے سحور کی نماز. Gracias.